यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आचार संहिताको पूर्ण पालना गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई प्रधानमन्त्री सुशीला कार्कीको अपील। जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70 औं वार्षिकोत्सव समारोहलाई टोकियोमा सम्बोधन। निर्वाचन आयोगद्वारा समानुपातिक तर्फको बन्द सूचीबाट 76 जनाको नाम हटाइयो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% र विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स 39% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र अमेरिकाले भारतमाथि लगाएको आयात कर 7% घटायो, भारतसँग व्यापारिक साझेदारीका लागि सहमति भएको राष्ट्रपति ट्रम्पद्वारा जानकारी।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 औं वार्षिकोत्सवको विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले जापानको राजधानी टोकियोमा सम्बोधन गर्नुभएको छ। हिजो सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ स्तरमा पुर्याउन र थप फलदायी द्विपक्षीय सहकार्यका लागि मार्ग प्रशस्त गर्न उच्चस्तरीय भ्रमण र यस्ता कार्यक्रमहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्र नभई जनता जनता बीचको सम्पर्कलाई समेटेको र त्यस क्रममा हुने उच्चस्तरीय भ्रमणको आदान प्रदान र बढ़दो सहयोग मार्फत सम्बन्ध थप सुदृढ हुँदै गएको राष्ट्रपति पौडेलले बताउनुभयो। सम्बोधनमा राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्याए पश्चात नेपालको प्राथमिकता नेपाली जनताको द्रुत सामाजिक आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको जानकारी पनि दिनुभयो। राष्ट्रपति पौडेलले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा नेपाल जापानको एक प्रमुख साझेदार रहिआएको बताउनुभयो। यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा सन् 2030सम्ममा मध्यम आय भएको देश बन्नु नेपालका लागि महत्वपूर्ण हुने र मित्र राष्ट्र जापानका लागि पनि त्यो एउटा खुशीको क्षण हुने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो। जापान नेपाली युवा र विद्यार्थीको रोजाईमा परेको र नेपाली नागरिकको सुरक्षाको सुनिश्चितता गरेकोमा जापानप्रति राष्ट्रपति पौडेलले आभार व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषि जस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभयो। त्यस अवसरमा जापानका राज्यमन्त्री होरी इबाओले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ़ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। हिजै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जापानिक व्यापारी समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजी गर्न आह्वान गर्नुभयो। उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे जानकारी गराउनुभयो। राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इबाओले हिजै शिष्टाचार भेट गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण र विश्वासिलो विकास साझेदार रहेको बताउनु भएको भनी प्रतिक्रिया दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेको विषयमा जवाब दिनुभयो। त्यसक्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो।
2082 फागुन 21 गते तोकिएको समयमा स्वच्छ निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सम्पन्न यो सरकार आतुर रहेको ब्यौरा जानकारी गराउन चाहन्छु। निर्वाचनका लागि उम्मेद्वारको मनोनयन सम्पन्न भई राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका हतियारहरू मध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा संयन्त्र परिचालन सुनिश्चित गरिएको छ। यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अंग मात्र होइन, बरु यो त नेपाल राष्ट्रको न्याय राजनीतिक संस्कृतिको प्रस्थान बिन्दु भन्नु पर्दछ भन्ने मेरो सविनय आग्रह छ। तसर्थ निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न म यस सम्मानित सदन मार्फत सबै पक्षसँग हार्दिक अपील गर्दछु।
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायका काम कार्यवाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा नभएको अहिलेको अवस्थामा परिपक्व संस्थाका रूपमा राष्ट्रिय सभा स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले पालना गरी अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
आज हामीले सदाचार नीति सम्बन्धमा छलफल गर्यौं। यो भविष्यमा भ्रष्टाचार शून्य नेपाल बनाउने महत्वपूर्ण दस्तावेजका रूपमा आउनेछ भन्ने विश्वास लिएको छु। जेएनजी आन्दोलनका युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचार रहित समाज सुशासन सदाचार नै हो। जनताको सही मतबाट छिट्टै प्रतिनिधि सभा आउँदैछ। हामीसँग राष्ट्रिय सभा छ, यसलाई परिपक्व बुजुर्गहरूको संस्थाको रूपमा लिने गरिन्छ। देशको हितमा परिपक्व र विवेक सम्मत भूमिका खेल्ने यस स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले सिरोपर गर्नेछ। हामीले भत्किएका संस्थाहरूलाई सुव्यवस्थाले जोड्नेका छौं र एउटा नयाँ आशाको बिउ रोपेका छौं। मुलुकमा व्याप्त भ्रष्टाचार दण्डहीनता र अन्याय जस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगरौं।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन छलफलका लागि पेश गर्नुभएको थियो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले दिगो विकास र शान्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले तीनै तहका सरकारको कामको सम्मान गर्नुपर्ने र व्यक्तिगत रूपमा सदाचार नीतिको पालना सबैले गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले भ्रष्टाचार नगर्ने नियमको पालनामा अनुशासित रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै विद्यालय पाठ्यक्रममा पनि नैतिक शिक्षा समावेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रबाट लाभ लिने सबैले भ्रष्टाचार नगर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो। सुशासन र इमानदारी प्रवर्धन गर्नुपर्ने र सबै तहका सरकारले त्यसलाई पालना गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले तीनवटा अध्यादेशहरू स्वीकृत गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रस्तुत गर्नुभएको मतदाता नामावली सम्बन्धी ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश 2082 प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 सभाले स्वीकृत गरेको हो। बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सदाचार नीतिमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको विषय र प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गर्नुभएको विचार सहित प्रतिवेदनमा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन र त्यस अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धित अध्ययन प्रतिवेदन 2082 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको बैठक माघ 23 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीबाट निर्वाचन आयोगले 76 जनाको नाम हटाएको छ। राजनीतिक दलहरूले पेश गरेको उम्मेद्वारहरूको बन्द सूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा 76 जनाको नाम हटाउने निर्णय गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी प्रचलित कानूनले तोकेको उम्मेद्वारको योग्यता तथा अयोग्यता सम्बन्धी व्यवस्था निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उम्मेद्वारहरूको विवरण रुजु गरिएको आयोगले जनाएको छ। नाम हटाइएकाहरूमा नेपाली कांग्रेसबाट एकजना नेकपा एमालेबाट एकजना नेपाली कम्युनिष्ट पार्टीबाट तीनजना समानुपातिक उम्मेद्वारहरू रहेका छन्। प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका कारण 21 जनाको नाम हटाइएको छ। त्यसै गरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम कायम रहेका 25 जनाको नाम हटाइएको छ। निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका 10 जना, 2 वर्ष उमेर पूरा नभएका 4 जना, मतदाता नामावलीमा नाम समावेश नभएका 1 जना र मतदाता नामावलीमा पिछड़िएको क्षेत्रमा नामावलीमा समावेश नरहेका 2 जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ। महिला उम्मेद्वार पेश हुनुपर्ने स्थानमा पुरूष उम्मेद्वार पेश गरिएका कारण 1 जनाको नाम हटाइएको छ। सम्बन्धित राजनीतिक दलको आग्रहमा 10 जनाको नाम बन्द सूचीबाट हटाइएको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो। 1 भन्दा बढ़ी कारण परेका 2 जना पनि बन्द सूचीबाट हटाइएका छन्। निर्वाचन आयोगले निर्वाचन लक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढ़ाएको जनाएको छ। आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचनाको संकलन, विश्लेषण र नियामक निकाय मार्फत आवश्यक कार्यवाहीको प्रक्रिया अघि बढ़ाइएको जानकारी पनि दिएको छ। नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार इकाई गठन गरेर काम गरिरहेको जनाएको छ। डिजिटल प्लेटफर्म मार्फत प्रचार भइरहेका निर्वाचन आचार संहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढ़ाइएको जनाएको छ। आचार संहिता अनुगमन समितिमा हालसम्म निर्वाचन आचार संहिता उल्लंघनका विभिन्न 29 वटा उजुरी प्राप्त भएको र त्यससँग सम्बन्धित राजनैतिक दल एवं उम्मेद्वारहरूलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। हालसम्म 14 वटा उजुरीको जवाब प्राप्त भएको र अन्य उजुरीको जवाबका लागि ताकेता गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। फागुन 21 गते हुने निर्वाचनका लागि इलाममा आवश्यक तयारी अघि बढ़ाइएको छ। इलाम संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
फागुन 21 मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षालाई चुस्त दुरूस्त बनाउन इलाममा तयारी तीव्र पारिएको छ। जिल्ला स्थित सुरक्षा समितिले मतदान स्थलको स्थलगत निरीक्षण गरिरहेको छ। मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रसाद ढकाल बताउनुहुन्छ।
भौगोलिक दूरी, बाटोको अवस्था र त्यहाँको पब्लिकली कस्तो हुन्छ, जग्गादेखि त्यो 3 इन्डिकेटरले छुट्याएको सम्पूर्णमा ठिकै छ।
जिल्लामा 150 वटा मतदान स्थल र 290 वटा मतदान केन्द्र निर्धारण गरिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा 47 वटा मतदान स्थल सामान्य, 48 वटा संवेदनशील र 55 वटा अति संवेदनशील रहेको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन इलामको सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचन प्रहरीको खटन पटन गरिसकिएको छ भने निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायत निर्वाचनको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण भुयालले बताउनुभयो।
मतदान केन्द्रमा पठाइने सामग्रीको प्याकिङ शुरू गरेका छौँ, साथसाथै अस्थायी मतदाता नालीको विवरण पनि तयार गर्ने काम हुँदैछ। लगभग हाम्रो तयारीको अन्तिम चरणमा पुग्यो, सामग्री प्राप्त भइसक्यो। अब निर्वाचन आयोगबाट प्राप्त हुने केही आइटम बाँकी छ। कार्यालयमा रहेको मौजदात प्लस हामीले यहाँ व्यवस्था गरेको 37 प्रकारको सामग्रीको संवेदनशीलता अनुसार फरक फरक ठाउँमा सेन्सिटिभ भएर प्याकिङ गर्नुपर्ने हुन्छ।
इलाममा 2,31,809 मतदाता रहेका छन्। प्रतिनिधि सभातर्फ 2 निर्वाचन क्षेत्र रहेको इलाममा 27 जना उम्मेद्वार चुनावी मैदानमा छन्। आफ्नो पक्षमा मत माग्न उम्मेद्वारहरू यति बेला घर दैलो कार्यक्रममा व्यस्त छन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर 3 मा चुनावी वातावरण तात्दै गएको कञ्चनपुर संवाददाता हरिशन्द्र बाग बताउँछन्।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 लाई पनि विशेष चासोका साथ हेरिएको छ। यसअघि नेपाली कंग्रेसका तर्फबाट 3 पटक निर्वाचित भइसक्नुभएका पूर्व मन्त्री रमेश लेखकलाई पुनः टिकटको लागि सिफारिश गरिएको भए पनि यसपटक उहाँले टिकट पाउनु भएन। कंग्रेसबाट हरिप्रसाद बोहरा उम्मेद्वार बन्नु भएको छ। त्यस्तै नेकपा एमालेबाट 2074 सालमा निर्वाचित डाक्टर दीपक प्रकाश भट्ट यसपटक पनि एमालेबाटै उम्मेद्वार हुनुहुन्छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भई राज्य मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएका मानबहादुर सुनार अहिले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वार हुनुहुन्छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट संचार उद्यमी ज्ञानेन्द्र सिंह महत्ता चुनावी मैदानमा हुनुहुन्छ। यस क्षेत्रमा 14 जना राजनीतिक दलबाट र 3 जना स्वतन्त्र गरी जम्मा 17 जनाको उम्मेद्वारी परेको छ। यस निर्वाचन क्षेत्रमा भीमदत्त नगरपालिका दोधारा धारा चाँदनी नगरपालिका र बेतकोट नगरपालिकाको वडा नम्बर 8 पर्दछन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा 1,03,087 मतदाता रहनु भएको छ। कस्तो प्रतिनिधि चाहनुहुन्छ त यहाँका मतदाताहरू?
जो करप्सनहरू चलिरहेको छ त्यो बन्द गर्ने नेता होस्, जेएनजीहरूलाई न्याय केही इम्प्लोइमेन्ट दिने, नेपाल विकास गर्ने, हामीलाई त्यही नै चाहिएको हो।
जनतालाई केन्द्रित गरेर सेवा गर्ने भावनाको मान्छे राजनीतिमा आउनुपर्छ, त्यो अहिले राष्ट्रको आवश्यकता हो।
नयाँ नेतृत्वले युवाका भावनाहरूलाई लिएर जानुपर्छ भन्ने अवश्य पनि हो, समय अनुसार चल्नुपर्छ।
भारतसँग खुला सीमा जोडिएको यस क्षेत्रमा सुरक्षाका दृष्टिले पनि बढी संवेदनशील मानिएको छ। महाकाली तथा जगबुढा नदीले गर्ने कटान, पटान र डुबानका कारण यहाँका बासिन्दाले हरेक वर्ष ठूलो समस्या भोग्दै आउनु परेको छ। विपद र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, पक्की तटबन्ध, पुल र सड़क, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा ठोस काम गर्न सक्ने नेतृत्वको पक्षमा यहाँका मतदाता रहनु भएको छ।
भदौ 23-24 त्यो घटना नदोहोरियोस् भन्नुको लागि नै हामीले जनतामा केन्द्रित भएर राजनीति गर्नु पर्यो।
जोस जागर भएको आयो भने केही न केही बेटर पक्कै नै हुन्छ भन्ने हामीले आशा लिएका छौँ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 मतदाताहरू सक्षम नेतृत्वको पहिचान गरिरहनु भएको छ। यस पटकको निर्वाचनमा व्यक्तित्व, क्षमता र कार्य योजनाका आधारमा मत दिने मनस्थितिमा मतदाता पुगेको देखिन्छ, जसले निर्वाचन परिणामलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरक फरक विषयका अध्ययन प्रतिवेदन हिजो ग्रहण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भाषाको संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर नेतृत्वको आयोगको प्रतिनिधिमण्डलले मातृभाषा शिक्षा सम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक नेपालको राष्ट्रिय कार्ययोजना प्रधानमन्त्री कार्की समक्ष हिजो पेश गरेको थियो। भारतमा देखिएको निपाह भाइरसको संक्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्कता भने अपनाउनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले सतर्कता अपनाउन सम्बद्ध सबैलाई आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका काम अघि बढ़ाएको जनाएको छ। देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र त्यसका लागि आवश्यक पर्ने तयारीका काम अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। निपा भाइरसको संक्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू दुख्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होश हराउने जस्ता शंकास्पद लक्षणहरू देखिने गरेको मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। जलवायु परिवर्तन, बढ़दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सिमसार क्षेत्र तथा ताल तलैयाको अस्तित्व संकटमा परेको छ। जैविक विविधताको संरक्षण, जल सन्तुलन र पर्यावरणीय स्थायित्वका आधार स्तम्भका रूपमा रहेका सिमसार क्षेत्रहरू संरक्षण र सम्वर्धनको अभावमा संकटमा पर्दै गएको कञ्चनपुर संवाददाता बताउँछन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय कुमार झाले सिमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा व्याख्या गर्दै संरक्षण नभए जैविक विविधता नै संकटमा पर्ने अवस्था रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको आयोजनामा कोशी प्रदेशस्थित तारिणी प्रसाद कोइराला स्मृति संचारग्राममा आयोजित समावेशी प्रसारण सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षणको समापनमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक सञ्जालका कारणले समाजमा घृणा र द्वेष फैलाउने काम बढ़दै गएको भन्नुहुँदै यस्तो बेलामा अझ बढ़ी जिम्मेवारीका साथ सत्य तथ्य सूचना दिएर देश र जनताको हितमा काम गर्न सार्वजनिक सेवाका प्रसारकहरू अघि बढ़नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेपानेले समावेशी सामग्रीको उत्पादन तथा प्रविधिको विषयमा सिकेका विषयहरू व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले छिटो भन्दा बढ़ी भ्यूजका लागि सार्वजनिक सञ्जालले भ्रामक सूचनाहरू प्रसारण गर्ने अवस्था भएको भन्नुहुँदै त्यसका कारण मुलुकले धेरै क्षति बेहोर्नु परेको बताउनुभयो। सार्वजनिक सेवाका प्रसारकहरूले सत्य तथ्य समाचार दिएर त्यस्ता भ्रमहरूलाई चिर्नुपर्ने धारणा उहाँले राख्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको 25% आयात कर घटाएर 18% झारेको छ। लामो समयदेखिको राजनीतिक तथा व्यापारिक साझेदार भारतलाई आफ्नो शर्त नमानेको भन्दै अमेरिकाले 25% अतिरिक्त कर लगाएपछि दुई देशबीच सम्बन्धमा चिसो बनाएको थियो। त्यसअघि रसियाबाट पेट्रोलियम सामग्री आयात नगर्न भारतलाई गरिएको आग्रह भारतका तर्फबाट पालना नगरेको भन्दै अमेरिकाले कर बढ़ाउँदै लगेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथिको आयात कर 7% घटाएर 18% सीमित पारिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिका र भारतबीच 18% आयात करबारे सहमति भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग व्यापारिक साझेदारीका लागि नयाँ सहमति बनेको पनि उल्लेख गर्नुभएको छ। उहाँले भारतसँग सम्बन्ध सुदृढ़ भएको र भविष्यको द्विपक्षीय हितका लागि पनि दुवै पक्षले प्रतिबद्धता जनाएको उल्लेख गर्नुभएको छ। आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता भएको राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ। यद्यपि भारतले भने व्यापारिक साझेदारीको नयाँ सहमतिबारे कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकामा अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ। त्यहाँ 2400 भन्दा बढ़ी उडानहरू रद्द भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उत्तरी क्यारोलिनाको सालोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आँधीका कारण 1800 भन्दा बढ़ी उडानहरू रद्द गर्न बाध्य भएको जानकारी दिएको छ। यसै साता न्यूयर्क शहरमा मात्रै चिसोका कारण 14 जनाको मृत्यु भएको त्यहाँका मेयर जोहरान ममदानीले पुष्टि गर्नुभएको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरेमा त्यसको परिणाम क्षेत्रीय युद्ध हुने चेतावनी दिनुभएपछि राष्ट्रपति ट्रम्पले त्यसका लागि अमेरिका तयार रहेको प्रतिक्रिया दिनुभएको छ। पाकिस्तानको सुरक्षा बलले दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा अतिवादी समूहहरूसँग भएको भिडन्तमा करिब 200 जनाको मृत्यु भएको जनाएको छ। करिब 40 घण्टाको भिडन्तमा कम्तीमा 145 जना अतिवादी, 17 जना सुरक्षाकर्मी र 31 जना सर्वसाधारण नागरिकको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुक्तीले जानकारी दिनुभएको छ। प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले प्रान्तभरि धेरै आक्रमणका घटनाहरू गरेपछि सुरक्षा फौजले तत्काल र निर्णायक प्रतिक्रिया दिएको उहाँले बताउनु भएको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणपछि बलुचिस्तानमा पुनः शान्ति स्थापना भएको जानकारी दिनुहुँदै सुरक्षा बलले बाँकी खतराहरू हटाउन गम्भीर खालका अपरेशनहरू पनि जारी राखेको जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 6 महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% वृद्धि भएको छ। यस अवधिमा निर्यात बढ़ेर 1,42,000,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 31.8% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 57.5% र 10.7% वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा 66.7% कमी भएको नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा उल्लेख छ। वस्तुगत आधारमा बटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढ़ेको छ भने चिया, उनी, गलैंचा, हस्तकला सामान लगायतका वस्तुको निर्यात भने घटेको छ। आर्थिक वर्ष 2082-83 को 6 महिनामा कुल वस्तु आयात 14.2% वृद्धि भई 9,39,2,00,000,000 बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 7.1% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 5.9%, 22.1% र 32.4% बढ़ेको छ। आयात निर्यात विश्लेषण गर्दा नेपालको कुल व्यापार घाटा 10.1% वृद्धि भई 7,97,00,000,000 पुगेको छ। सोमबार नेपाली बजारमा सुन चाँदीको भाव उच्च रकमले घटेको छ। सोमबार सुनको भाव तोलामा 13,400 रूपियाँले घटेर प्रतितोला 2,86,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको भाव तोलामा 18,800 रूपियाँले घटेर 3,00,000 रूपियाँ कायम भई कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा 5,500 रूपियाँ कायम भएको चाँदी सोमबार तोलामा 300 रूपियाँले घटेर 5,200 रूपियाँमा कारोबार भएको छ। चालू आर्थिक वर्षको 6 महिनामा विप्रेषण आप्रवाह 39.1% वृद्धि भई 10,62,93,00,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 4.2% बढ़ेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 32.3% वृद्धि भई 7,50,00,000,000 पुगेको छ। सोमबार नेप्से परिसूचक 1.53 अंकले घटेर 2995.73 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 330 कम्पनीहरूका 1,75,07,76 किता शेयरहरू 8,22,29,66,000 रुपियाँमा किनबेच भएका छन्। नारायणी नदीमा जल पर्यटन प्रवर्धन र त्यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले गैंडाकोट स्थित नारायणी नदीमा नेपालकै पहिलो क्रूज सञ्चालनमा आएको छ। क्रूजले प्रति यात्रु 10 लाख बराबरको बीमा गरेको र होटल र क्रूजका लागि 50 करोड़को लगानी गरेको संचालक सदस्य बद्री अधिकारीले जानकारी दिनुभयो।
भुटानलाई पराजित गर्दै नेपालले साफ U19 महिला च्याम्पियनशीपको फाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई 2-1 गोलले पराजित गरेको हो। नेपालको यो पहिलो जित हो। पहिलो खेलमा भारतसँग नेपाल 1-0 पराजित भएको थियो। जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। यी दुई टोलीको समान 2 खेलमा 3 अङ्क छ, तर गोल अन्तरमा नेपाल अगाडि छ। भारतले भने सोमबार नै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग 2-0 गोलको हार बेहोरेको थियो। भूटान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग भूटान 12-0 गोलले पराजित भएको थियो। अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ। भूटानले भने भारतसँग खेल्नेछ। अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लीगमा लाली गुराँस एसोसिएसनसँग बराबरी खेलेको छ। सातो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा मछिन्द्रले लाली गुराँससँग गोलरहित बराबरीमा खेलेको हो। लीगमा मछिन्द्रले 5 खेलमा 12 अङ्क जोडेको छ। लाली गुराँसको समान खेलमा 11 अङ्क रहेको छ। सोमबार नै भएको पहिलो खेलमा सातो बाटो युथ क्लबलाई चितलाङ फुटबल क्लबले गोलरहित बराबरीमा रोकेको थियो। लीगमा सातो बाटोले 4 खेलमा 5 अङ्क जोडेको छ भने समान खेलमा चितलाङको पनि समान 5 अङ्क रहेको छ।
अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ। मध्याहसम्म तराई मधेसका केही स्थानहरूमा हुसु लाग्ने र उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:50 भयो भने सूर्यास्त भरि साँझ 5:46 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आचार संहिताको पालना गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न सम्बद्ध सबैलाई प्रधानमन्त्री सुशीला कार्कीको अपील। जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वार्षिकोत्सव समारोहलाई टोकियोमा सम्बोधन। निर्वाचन आयोगद्वारा समानुपातिक तर्फको बन्द सूचीबाट 76 जनाको नाम हटाइयो। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% र विप्रेषण आप्रवाह रेमिट्यान्स 39%ले वृद्धि भएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी। र अमेरिकाले भारतमाथि लगाएको आयात कर 7% घटायो। भारतसँग व्यापारिक साझेदारीका लागि सहमति भएको राष्ट्रपति ट्रम्पको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।